कृषि विकासका नीति र विधिका कुरा, कृषिका अवसर र चुनौती, साना किसान र साना किसानसँग जोडिएका विविध विषयवस्तुमाथिको बहस, रेडियो कार्यक्रम साना किसान आवाज, संयुक्त राष्ट्रसङ्घले मनाउँदै गरेको पारिवारिक खेती दशकका सन्दर्भमा सामुदायिक रेडियोहरूको विश्व सङ्गठन अमार्क एसिया प्रशान्त क्षेत्रीय कार्यालय काठमाडौँ र राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन एफएओका लागि कोमडेभ एसिया र कृषि रेडियोको साझेदारी, रेडियो कार्यक्रम साना किसान आवाज, बुधबार साँझ ठिक 7 बजे।
चाहे स्थानीय सरकार, चाहे ठुला सरकार हुन्, चाहे सहकारी सङ्घ संस्था, कसैले पनि यो किसानको चाहिँ शब्दै नजोड्दै हुन्थ्यो भन्नेमा छु म। गर्नु केही पनि छैन किसानको लागि। भनेपछि जहाँ पनि हामी किसानलाई प्रमोट, किसानलाई प्रमोट, किसानलाई प्रमोट, किसानलाई प्रमोट भनेका छौँ। के चाहिँ प्रमोट भयो त? धुनीबेसी नगरपालिकामा 5 नम्बर क्षेत्रमा जस्तै ढकालखोला एरियामा कुन के खालको बिरुवा लाउँछ अहिलेसम्म धुनीबेसी नगरपालिकाले भन्न सक्ने अवस्था म देख्दिनँ।
बिहान झुल्के घामदेखि बेलुका अस्ताउने घामसम्म चाहिँ सहर बजारमा बसेर यो देशमा रोजगारी नै छैन, काम गरिसक्ने वातावरणै छैन भनेर हामी चाहिँ कुरा चाहिँ गर्न सक्छौँ, तर हामीले सम्भावनाका क्षेत्रहरू के छन् भनेर खोजी गरिरहेको छैनौँ।
अवसर र रोजगारी अहिले निकै बहसका विषय हुन्। नेपाल जस्ता देशमा त झन् अवसर र रोजगारीको बहस सडकदेखि सदनसम्म हुने गर्दछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मुलुकका 753 स्थानीय तहबाट सङ्कलन गरेको तथ्याङ्क अनुसार मुलुकमा 17 लाख युवा बेरोजगार छन्। नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा विदेशिएका छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने हो भने अधिकांश युवा विदेशी नै थिएनन्। हाम्रा गाउँ बस्तीहरू युवाविहीन बन्दै गएका छन्। काम गर्ने जनशक्तिको अभावमा हाम्रा कृषि योग्य जमिन बाँझो हुँदै गएको छ। सरसर्ती हेर्दा नेपाली युवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो पहिचान समेत बनाइरहेका छन्। विदेशमा सिकेको ज्ञान, सिप, अनुभव र विदेशमा प्राप्त गरेको पुँजीलाई उपयोग गरी युवाहरूले आफ्नै प्रयासमा गाउँ गाउँमा कृषि व्यवसाय समेत सुरुवात गरेका छन्। पछिल्लो समय नेपालमा विदेशबाट फर्केर आएका युवाले खास गरी कृषि क्षेत्रमा राम्रो काम गरेर गतिलो उदाहरण समेत पेश गरेका छन्। साथै सरकारी नीति, कार्यक्रम, सहुलियत कर्जा र अनुदान रकमले पनि युवा उद्यमशीलताको लहर गाउँदेखि सहरसम्मै पुगेको छ। नमस्कार, रेडियो कार्यक्रम साना किसान आवाजमा तपाईँलाई स्वागत छ। म उपेन्द्र अधिकारी। कार्यक्रम साना किसान आवाजमा हामी साना किसानका कृषि कर्म गर्दाका चुनौती, साना किसानका लागि राज्यका नीति विधिका बारेमा कुराकानी गर्छौँ भने कृषि र कृषकसँग जोडिएका विविध विषयमा छलफल गर्छौँ र तपाईँ हाम्रै आवाज सुन्ने सुनाउने गर्छौँ। रेडियो कार्यक्रम साना किसान आवाजको आजको अङ्कमा हामी कृषिमा भिजेका युवाका कुरा सुनाउँछौँ भने युवाले खेती गर्दा सामना गर्नुपरेका चुनौती र सरोकारवाला निकायले ती चुनौतीको सामनाका लागि दिएका हिम्मतका कुरा गर्छौँ। कार्यक्रमको सुरुवातमा हामी तपाईँलाई लैजाँदैछौँ धुनिवेशी नगरपालिका वडा नम्बर 5 धाराको चौरमा, जहाँ हुनुहुन्छ इजरायलमा कृषि तालिम लिएर नेपाल फर्किएपछि खेतीपातीमै रमाइरहनुभएका युद्धप्रसाद नेउपाने।
नमस्ते, मेरो नाम युद्धप्रसाद नेउपाने। मेरो घर धादिङ जिल्ला धुनिबेसी नगरपालिका वडा नम्बर 5 पर्दछ। म चाहिँ 2012-13 इजरायल गएर फर्केको एउटा विद्यार्थी हुँ। साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट 12-13 इजरायल जाने अवसर प्राप्त गरेँ। त्यसपछि म इजरायल गएर 1 बसेँ। जब म इजरायल जानुभन्दा अगाडि एउटा स्टेसनरी पसल सञ्चालन गरेर बस्दथेँ। जब म इजरायलको भूमिमा कृषि देखेँ, कृषि भनेको यस्तो एउटा उद्योग रहेछ, यो चाहिँ पढेका मान्छेले गर्नुपर्ने रहेछ, यो युवाले गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ मलाई त्यो इजरायलको कृषि देखेपछि, नेपाल फर्किसकेपछि मैले मेरो भएको स्टेसनरी पसललाई बेचेर म कृषि पेसामा अहिले आबद्ध भइरहेको छु। अहिले चाहिँ लगभग मेरो 50-60 रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा तरकारी खेती सञ्चालन गरिरहेको छु। जब चाहिँ म इजरायल जानुभन्दा अगाडि मलाई कृषि पेसा खासै मन पर्दैन थियो। बुवाले कृषि कर्म गर्नुहुन्थ्यो, कहिलेकाहीँ बुवाले सहयोग गर्न बाबु भन्दाखेरि पनि म खासै त्यति जाँगर लाउँदैन थिएँ। इजरायलमा कृषि देखेपछि अहिले मेरो लगभग 15 रोपनीमा चाहिँ आधुनिक ढङ्गको टनेलहरू छन्। त्यसमा अहिले मेरो हालसालै गोलमेडा खेती भइरहेको छ। पहिलेदेखि कृषि पेसामा बुवा आबद्ध भए हिसाबले हाम्रो चाहिँ परम्परागत ढङ्गबाट कृषि गरिन्थ्यो। त्यतिखेरको कृषिले केवल बुवाले हामीलाई सरकारी स्कुलमा पढाउन र सामान्य खाना दिन लाउन दिन मात्र पुग्थ्यो। बचत त्यति राम्रो हुँदैन थियो। जब हामी व्यावसायिक रूपमा र आधुनिक ढङ्गबाट कृषि गरिसकेपछि अहिले हाम्रो आम्दानीको स्रोत पनि एकदम राम्रो भएको छ। त्यसै गरी हामीले चाहिँ कामदार राखेर अरूलाई पनि रोजगारी दिइरहेका छौँ। अहिले मेरो चाहिँ घरमा दैनिक 2 चाहिँ कामदारहरू हुनुहुन्छ र अरू चाहिँ ओजेटी पढ्ने विद्यार्थीहरूलाई पनि मेरो फार्ममा आएर काम गर्ने, उहाँहरूले सिक्ने र उहाँहरूले काम गरे बापत मैले चाहिँ केही पैसा पनि उहाँलाई दिने गरेको छु। मैले पनि इजरायलमा पनि लर्न एन्ड अर्न प्रोग्राम अन्तर्गत गएको हिसाबले मैले त्यहाँ देखेँ। मैले काम पनि गर्थेँ, पढ्थेँ पनि र मैले केही पैसा पनि कमाउँथेँ। र त्यसै गरी यो विद्यार्थीहरूले पनि यहाँ आएर मेरोमा काम गरिसकेपछि उहाँहरूलाई पनि 2,000 पैसा होस् भन्ने हिसाबले उहाँहरूलाई मैले पैसा पनि दिन्छु, काम पनि गर्नुहुन्छ। अहिले लगभग मेरो चाहिँ दैनिक 6-7 मान्छे भनौँ, कोही चाहिँ दैनिक ज्यालादारीमा आउनुहुन्छ र कोही विद्यार्थी हुनुहुन्छ, कोही चाहिँ 2 चाहिँ रेगुलर बस्नु भएको हिसाबले 6-7 मान्छे चाहिँ बाहिरको मान्छेले काम गर्नुहुन्छ भने मेरो परिवारमा चाहिँ मेरो बा, म, मेरो श्रीमती, मेरो भाइ र मेरो बुहारी 5 चाहिँ सक्रिय रूपमा कृषिमा आबद्ध छौँ। अब आर्थिक कुराहरू यहाँ जोड्नै पर्ने हुनाले त्यस्तो धेरै महिनामा यति यसरी भन्नुभन्दा पनि कृषि गरेर आफू बाँचेर आफ्नो बच्चा बच्चीलाई राम्रो शिक्षा दिशा दिन पुग्ने र आफूलाई खर्च गर्न पुग्ने हिसाबले जस युरोप अमेरिकामा कमाउने पैसा नेपालमा बसेर नि कमाउन सकिन्छ र त्यो कमाइरहेको छ। म पनि 2004 +2 सिद्धाएर बसेको थिएँ। मलाई पनि विदेशमा पैसा, विदेशको रुखमा चाहिँ पैसा फल्छ भन्ने मेरो मनमा नै छिरेको थियो। त्यो हिसाबले त्यो भएर म चाहिँ 2004 सिङ्गापुर पुगेको थिएँ। सिङ्गापुरमा मैले ठुलो अपेक्षा, ठुलो आशा बोकेर पुग्दै गर्दा मेरो त्यो अपेक्षा आशाहरू केही पनि पुरा हुन सकेन र मैले केही आफ्नो पैतृक सम्पत्ति पनि त्यहाँ गएर फर्किने क्रममा गुमाउनु परेको थियो। र हाम्रो यो अहिलेको चाहिँ युवाहरू पनि विदेशमा पैसा हुन्छ, नेपालमा अवसर छैन भनेर हामी आफू काम गर्दैनौँ, अवसर छैन मात्रै भन्छौँ। त्यसै त्यो हुनाले म युवाहरूलाई के भन्न चाहन्छु भने नेपालमा पनि कृषि क्षेत्रमा ठुलो सम्भावना छ। अब हुन त नेपाल सरकारको अहिलेको अवस्था हेर्दाखेरि त कता कता दिक्क लाग्छ, मलाई पनि दिक्क लाग्छ। अब त्यो अहिलेको सानो 2-4 कुरालाई सोचेर हुँदैन, समग्रतालाई हेर्दाखेरि ठिकै छ। कृषिमा आकर्षित हुने मान्छेहरूले पहिला कृषि सम्बन्धी ज्ञान लिनु पऱ्यो अनि त्यसपछि कृषि पेसामा छिर्नु पऱ्यो। अनि अलिकति धेरै, म चाहिँ के भन्छु भने थोरै जग्गामा, थोरै चाहिँ होइन कि धेरै जग्गामा धेरै क्वान्टिटीमा चाहिँ कृषि कर्म गर्नुभयो भने अवश्य पनि तपाईँहरू बाँच्न एकदमै आनन्दसँग बाँच्न सक्नुहुन्छ।
कृषि कर्म सोचे जस्तो सजिलो भने पक्कै छैन। समयमा बिउ मल उपलब्ध नहुनु, पहाडी क्षेत्रमा सिँचाइको अभाव तथा जनशक्तिको अभाव हुनु पनि कृषिको चुनौती त हुँदै हो। तर पनि मानव जातिको जीवनको आधार कृषिलाई पेसाको रूपमा टिकाइराख्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले पनि आआफ्नो ठाउँबाट सकेको प्रयास भने गरिरहेकै छ। धुनिवेशी नगरपालिकाले युवा पुस्तालाई आकर्षित गर्न कृषिमा कस्तो नीति बनाएको छ त सुनौ उपमेयर सुरज उप्रेतीलाई।
धुनिवेशी नगरले बजेट बनाउँदाखेरिको अवस्थामा कृषिमा लाग्नेदेखि लिएर विगत रूपमा कृषिमा उत्पादन गर्ने समूहलाई समष्टिगत रूपमा चाहिँ एकै नजरले हेर्नुपर्ने अवस्था भएको हुनाले ठुलालाई केही असर परेको हुनसक्छ। तर हामी के कुरामा सचेत छ धुनिवेशी नगरपालिका भने हामीले कृषकलाई प्रमोट गर्नको निमित्त, कृषकले उत्पादन गरेका गोलभेडाहरू सही रूपले चाहिँ बजारमा पुर्याउनको निमित्त धुनिवेशी नगर कटिबद्ध छ। त्यसको लागि चाहिने ट्र्याक्टर वितरणदेखि लिएर पम्प वितरणदेखि लिएर जनताको घर आँगनमा उत्पादन भएका चामलहरूलाई चाहिँ नबिक्रिकन बजारसम्म पुर्याउनको निमित्त क्रेड सम्मलाई चाहिँ अनुदानमा चाहिँ धुनिवेशी नगरपालिकाले अहिले पनि बजेट विनियोजन गरेको छ। हामीले महिला समूह लगायत विभिन्न समूहलाई अनुदान दिँदै आएका बाख्रा ब्याडे बोकाहरूको पनि हामीले प्राथमिकता राखेको छ। यसलाई पहिलो बजेट भएको हुनाले हामीले अहिले यसलाई कतिको प्रभावकारिता हुन्छ भन्ने हेर्न बाँकी छ। यसलाई टेस्ट गरेर जसरी अहिले कृषि रेडियोले जुन अन्तर्क्रिया कार्यक्रम गरेर धुनिवेशीहरूलाई कृषिमा प्रमोट गर्नको निमित्त जुन किसिमको छलफल गराइयो, आउने बजेटमा चाहिँ बजेट बनाउनु विनियोजन गर्नुभन्दा पहिले, बजेट बनाउनुभन्दा पहिले म बजेटको चाहिँ प्रमुख भएको पनि कारणले यो चाहिँ पहिल्यै छलफल यस्तो आयोजनाहरू चाहिँ गरेर कृषकको लागि, सिँचाइको लागि चाहिँ यो यस्तो किसिमको चाहिँ यो बजेटको बारेमा चाहिँ छलफल गरेर कृषकलाई चाहिँ कुन चिजमा ल्याउँदाखेरिमा चाहिँ बजेटमा विनियोजन गर्दाखेरिमा धुनिवेशी नगरको जनताहरूको माझमा पुर्याउन सकिन्छ भन्ने कुराको चाहिँ एउटा धुनीबेसी नगर सचेत गराएको पनि छ अहिलेकोले. दोस्रो हामीले धुनीबेसी नगरले आफ्नै नर्सरी खोलिया छौँ. जस्तो अघि आयो कागती रोप्दाखेरिमा भिमिरु भन्ने कुरो फल्यो भन्ने कुरा छ. हामीले धुनीबेसी नगरले आफ्नै नर्सरीमा उत्पादन गरेका धुनीबेसी नगरका कृषकहरूको जुन बाँझो जग्गाहरू छन् त्यसलाई खनेर लगाउने निमित्त झन्झनै हामीले चाहिँ अहिले पहिलो फेजमा 8,000 कागतीको बिरुवा चाहिँ तयारी अवस्थामा राखिएको छ. जुन अब लगाउन मिल्ने कन्डिसनमा पुगेको छ हामी त्यो वितरण गर्छौँ.
तपाईँ कृषि रेडियोमा कार्यक्रम साना किसान आवाज सुनिरहनु भएको छ. साना किसान आवाजको आजको अङ्कमा हामी सुनाउँदैछौँ युवा कृषकका कुरा. अब 4 वर्षको वैदेशिक रोजगारीपछि नेपाल फर्किएर च्याउ खेतीमा रमाइरहेका थाँक्रे गाउँपालिका वडा नम्बर 10 का युवा कृषक विनोद पौडेलका कुरा सुनौ. उहाँ आफ्नै ठाउँमा अथाह सम्भावना भएको बताउनुहुन्छ.
म विगत 4 वर्षदेखि च्याउ खेतीमा संलग्न छु. 3 वर्ष काठमाडौँमा च्याउ खेती गरिसकेपछि लगभग 9 महिना अगाडिबाट मैले थाँक्रे 10 मेरो जन्मथलो मेरो आफ्नै ठाउँमा च्याउ खेतीको सुरुवात गरिराखेको छु. हाम्रो सबभन्दा पहिलो कुरा भनेको बिउ छनौट हो, जेसुकै चिजको पनि, चाहे च्याउको होस्, चाहे मकैको, चाहे धान बालीको. पहिलो कुरा हामी त्यहीँ चुक्यौँ भने समस्या त्यहाँबाट सुरु हुने हो. र हाम्रो परम्परा, हाम्रो शैली चाहिँ कस्तो छ भन्दा, हामीले बिउ छनौट गर्ने तरिका भनेको विशेष गरी छिमेकीको खेतबारीमा लागेको बाला र त्यसमा लाग्ने मकैको घोवालाई हेरेर कृषकहरूले बिउ छनौट गरिराखेका हुन्छन्. उसकोमा अहिले साल लागेको मकैको घोगा र धान र कोदोको बालालाई हेरेर अर्को सालको लागि त्यही चिजहरू छनौट गरिरहनु भएको हुन्छ. छिमेकीको बाली हेरेर होइन, आफ्नो खेतबारी र माटो हेरेर छनौट गर्नुपर्छ. हाम्रो यो काठमाडौँ देशको राजधानीको यति नजिक भएको हिसाबले पनि र च्याउ एउटा उत्पादन गरिसकेपछि त्यो बजारमा चाहिँ एकदमै छिटो पुर्याउनु पर्ने र छिटै सक्नुपर्ने एउटा सेन्सेटिभ चिज भएको हिसाबले पनि यो विशेष गरी चाहिँ अन्य च्याउमा भन्दा यो ओइस्टर मसरुम कन्ने च्याउ जुन परालमा उत्पादन गरिन्छ त्यो चिजको आयु भनेको 24 घन्टा हो. त्योभन्दा माथि त्यसको आयु नै छैन. उत्पादन गरेर बजारमा लाने हिसाबले पनि सहज कन्डिसनमा छौँ. र हाम्रो भौगोलिक अवस्था पनि कस्तो छ भने यहाँ उत्पादन गर्नको लागि पनि सहज कन्डिसन छ. गर्मीमा पनि र जाडोमा पनि दुवै मौसममा हामीले उत्पादन गर्न सक्ने अवस्थामा छौँ हाम्रो ठाउँ. तसर्थ यहाँका धेरै साथीहरूलाई, किसान साथीहरूलाई र कृषक बनेर अथवा कृषि उद्यमी गर्न चाहने साथीहरूलाई चाहिँ हामीले यस क्षेत्रमा च्याउ खेतीमा ल्याउन सक्यौँ भने त्यसले पक्कै पनि राम्रो मुनाफा दिन सक्ने मैले देखेको छु. अनुदानका यो कागजी प्रक्रियाहरू मात्रै कुरा गर्ने ढङ्गले भने पहिलाको भन्दा केही नियन्त्रण चाहिँ भएको छ. हामीले पनि देखेर भोगेका कुरा हुन्. पहिला जस्तो झोलामा सबै कागजपत्र हालेकै भरमा अनुदान पाइहाल्ने परिपाटी त अहिले त्यति छैन. अलिकति सबै सजग भइसकेका छन्. एउटा कुरो संस्थाहरूलाई पनि अलिकति गाह्रो छ जवाफ दिने ढङ्गमा. तैपनि त्यो अन्त्य भइसकेका चाहिँ छैन, अलिक सेटिङमा चल्ने चिजहरू. र अर्को हामीले के पनि हेरिरहेछौँ भनेदेखि यो खुलेरै भन्नुपर्छ, यो सबैले भोगेकै कुरा के चाहिँ हो भने हामीले ती किसानलाई किसान मात्रै भनेर हेर्दैनौँ क्या. जस्तो नगरपालिका, प्रदेश भन्नुहोस्, विभिन्न निकायहरू छन्, ज्ञान केन्द्रहरू छन्, ती सबैले चाहिँ ती किसान जुन उत्पादन गरिरहेका छन् र जसलाई अनुदानको आवश्यकता छ दिने भनेर हामीले विभिन्न विज्ञापनहरू निकाल्छौँ. त्यतिखेर हामीले किसानलाई किसानको नजर मात्रैबाट हेरिँदैनौँ. त्यहाँ राजनीतिक दल र कुनसँग आस्था राख्छ भन्ने नजरले पनि अलिकति जोडेर हेरिदिन्छौँ क्या. त्यो अर्थले पनि ती किसानहरू चाहिँ माथि आउन नसकेको हो. कम्तीमा त्यो चस्मा जतिखेर चाहिँ हामीले किसानका लागि चाहिँ न्याय गर्ने हिसाबले हेर्छौँ भने त्यतिखेर ती राजनीतिक दल र ती चिजको चस्मा चाहिँ खोलेर हेर्नुपर्छ अनि मात्र किसानको लागि न्याय हुन्छन्, अन्यथा त्यो चिज पनि न्याय हुने छैन.
माटोका गरिमा र कृषिमा अथाह सम्भावना देख्ने युवा कृषकका कुरा सुन्दा सुन्दै हामी कार्यक्रम साना किसान आवाजको अन्त्यमा आइपुग्यौँ. कार्यक्रम साना किसान आवाज तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँका सल्लाह, सुझाव, जिज्ञासा वा प्रतिक्रियाहरू हामीलाई पठाउन तपाईँले हामीलाई 010-4141-41 सम्पर्क गर्न सक्नुहुन्छ या कृषि रेडियोको फेसबुक पेजमा गएर पनि प्रतिक्रिया दिन सक्नुहुन्छ. साना किसानका विभिन्न विषय समेटिएको रेडियो कार्यक्रम साना किसान आवाजको अर्को अङ्कमा भेट्ने विश्वास राख्दै आजको अङ्कबाट म उपेन्द्र अधिकारी बिदा हुन्छु. नमस्कार.